الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قد نعلم إنه ليحزنك الذي يقولون فإنهم لا يكذبونك ولكن الظالمين بآيات الله يجحدون اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولاي صل وسلم دائما أبدا على حبيبك من زانت به الرسول وعلى سامعين الكرام السلام عليكم ورحمة الله وبركاته سایہ کریمہ میں اللہ جل شانہ نے ارشاد فرمایا ہے کہ یقیناً ہم خوب جانتے ہیں کہ ان کی باتیں آپ کو رنج پہنچاتی ہیں بس بے شک یہ آپ کو جھوٹا نہیں کہتے بلکہ یہ ظالم اللہ کی نشانیوں کا انکار کرتے ہیں نبی کریم صلی اللہ علیہ وسلم جب دعوت حق ارشاد فرمایا کرتے تھے تو نتیجتاً جو کفار تھے وہ طرح طرح کی اذیت پہنچانے کی کوشش کرتے تھے قرآن کریم کا انکار پھر اس انکار کے ساتھ تحقیق آمیز رویے شدت سختی مزاح شور غوغا تو کوئی پہلو وہ نہیں چھوڑتے تھے نبی کریم صلی اللہ علیہ وسلم کی ذات اللہ کریم نے رحمت للعالمین پیدا فرمائے آپ کی محبت اور شفقت کا یہ عالم ہے کہ جب ایک منافق کی موت ہو گئی تو اللہ کریم نے آپ کو منع فرمایا اس کی بخشش کے لیے میرے حبیب آپ دعا نہ فرمائے جو کچھ اس نے کیا ہے جو سما یہ ساتھ لے کر گیا ہے اس کے مطابق حساب پائے گا تو آپ کا جو دکھ ہے اس کے دو پہلو پہلا حصہ اللہ رب العالمین کا ارشاد ہے جس کا انکار کیا جا رہا ہے اب اس دکھ کی کتنی شدت ہوگی اس تکلیف کی کیا سطح ہوگی پھر دوسرا دکھ اور افسوس کہ یہ وہ مخلوق ہے جسے اللہ کریم نے اپنی عبادت کے لیے پیدا فرمایا اسے مکلف بنایا اسے مخاطب فرمایا چونکہ قرآن کریم یا ایہا الناس ارشاد فرماتا ہے اے اولاد آدم کل بنی نو انسان کو مخاطب فرماتا ہے کہ جو وہ افسوس اور دکھ ہے کہ یہ حق کو اختیار نہیں کر رہے اور نا حق جو ہے اس پر عمل کر رہے ہیں اور اس کا نتیجہ یہ جا کر روز محشر بھگتیں گے اس دنیا سے جب گزریں گے تو نتائج شروع ہو جائیں پھر دوبارہ واپسی کوئی نہیں ہے پھر حل کوئی نہیں ہے اللہ کریم کی ذات غفور الرحیم ہے اللہ کریم معاف فرمائے ساری زندگی اگر گناہوں سے بھری ہو تو آخری لمحے سے پہلے اگر توبہ نصیب ہو جائے تو وہ کریم معاف فرما دیتے ہیں لیکن یہ اصول اس حیات تک اس حیات کے بعد جو حد سے تجاوز میں چلا گیا ہے قرآن کریم فرماتا ہے پھر اس کا کوئی اور دوسرا حل نہیں ہوگا وہ اپنے اوپر خود ظلم کر کے چلا گیا اب اس ظلم کا خمیازہ اس نے بھگتا ہے اور وہ ابتل آباد ہے تو جو نبی کریم صلی اللہ علیہ وسلم کو حزن کی کیفیت ہے یہ جو رنجیدگی ہے اس میں یہ پہلو بھی شامل ہے کہ یہ مخلوق خدا ہر بشر کو پیدائشی طور پر اللہ کریم نے اس کے اندر یہ عنصر رکھا ہے کہ وہ عبادت کر سکے اللہ کو چاہ سکے اللہ کا قرب اختیار کر سکے پھر قرب کا کون سا درجہ ہے اسے کوئی متعین نہیں کر سکتا کیونکہ یہ بندے اور اللہ کے ماں بہن حصے ہیں کسی کا حال کوئی نہیں جانتا وہ کس درد سے، کس محبت سے، کس چاہت سے، کس طلب سے اللہ کے ساتھ روبرو ہے، کوئی نہیں جانتا. تو اللہ کریم نے یہاں ارشاد فرمایا کہ قد نعلم، یقیناً ہم جانتے ہیں، خوب جانتے ہیں، اللہ کی ذات علیم ہے. انہو لیحزنک الذی یقولون فانہم لا یکذبونک، ان کی باتیں آپ کو رنج پہنچاتی ہیں، بس بے شک یہ آپ کو جھوٹا نہیں کہتے. اب اللہ کے حبیب کی جو اطاعت ہے، اصل میں یہ اللہ جل شانہ کی اطاعت. آپ صلی اللہ علیہ وسلم نے کبھی کوئی بات نہیں ارشاد فرمائی جو عند اللہ نہیں ہے. آپ صلی اللہ علیہ وسلم نے جو انداز زندگی بسر فرمایا، اس انداز زندگی اور اس میں جو مساوات ہے، اس میں جو عمومی پہلو ہیں، وہ اتنے خوبصورت ہیں کہ آج اگر ہم اپنے معاشروں میں غور کریں تو دینی دنوی حیثیت نہیں رکھتے، لیکن ایک معتبر مقام جو ہے وہ محافل میں نظر آتا ہے. عبادت اللہ کے لیے کرنی ہے، اللہ کی رضا کے لیے کرنی ہے، اللہ کے حکم کی تعمیل میں کرنی ہے. حدود و قیود جو نبی کریم صلی اللہ علیہ وسلم نے مقرر فرمائی ہیں ان میں رہ کر کرنی ہے. تو پھر یہ جو بزرگی ہے، اس کا مخلوق خدا پر کون سا احسان ہے کہ ایک عظیم مرتبت جو کیفیت ہے وہ ہر محفل ہر حال میں وہ سامنے رہے. نبی کریم صلی اللہ علیہ وسلم کا معمول تھا کہ آپ جب بھی محفل میں تشریف لاتے، صحابہ کرام رضوان اللہ علیہم اجمعین تشریف فرما ہوتے تو یہ نہ کرتے، آپ ایک مقام مقرر رکھا جائے کہ جہاں آپ آ کر جلوہ فروز ہوں. آپ جس محفل میں داخل ہوئے، جہاں جگہ میسر آئی، آپ وہاں جا کر تشریف رکھتے. یہ الگ بات ہے کہ جہاں آپ تشریف رکھتے وہی مقام اعلیٰ ہو جاتا، چونکہ وہی پوری محفل کا جو ایک مرکزی حیثیت ہے وہ جگہ اختیار کر جاتی جہاں آپ صلی اللہ علیہ وسلم تشریف فرما. لیکن خصوصی مقام نشست کا آپ نے کبھی نہیں مقرر فرمایا. تو جو یہ حالات ہیں کہ اس سارے حال میں، اس ساری کیفیت میں جو دکھ اور تکلیف آپ کو پہنچ رہا ہے، تو اللہ کریم فرما رہے ہیں میرے حبیب یہ آپ پر، آپ کے ارشاد کو نہیں جھوٹ کہہ رہے. یہ جو کچھ میں فرما رہا ہوں، جو کچھ میں انہیں ارشاد کر رہا ہوں، یہ اس کی تصدیق کر رہے ہیں، اسے جھوٹا کہہ رہے ہیں، اسے رد کر رہے ہیں. اللہ کریم معاف فرمائے. دنیا دار الابتلاء ہے، دنیا امتحان گاہ ہے. قرآن کریم میں ملتا ہے کہ کفار یہ دعوے بھی کرتے تھے کہ ہمارے پاس فرشتے نازل کیوں نہیں ہوتے. تو جواباً قرآن کریم ارشاد فرماتا ہے جس دن فرشتے نازل ہو گئے پھر بات ہی ختم ہو جائے. وہ حقائق جن کو ماننے کا ارشاد فرمایا گیا ہے، ان حقائق کو اس دنیا سے برزخ میں منتقل ہونے کے دوران وہ بھی مانے گا جس نے ساری زندگی انکار کیا، لیکن اس وقت کا ماننا پھر ماننے کے معنوں میں نہیں آئے گا. وہ ماننا پھر مانا جائے گا نہیں، حصے میں وہی سامان ہوگا جو زندگی بھر اس نے اختیار کیا. تو نبی کریم صلی اللہ علیہ وسلم رنجیدہ ہیں، افسوس کرتے ہیں، دکھ فرماتے ہیں. اللہ کریم نے فرمایا اے میرے حبیب آپ دکھ نہ کریں. یہ اصل میں جو ارشاد فرمایا جا رہا ہے یہ اس کی ضد اور عناد میں کر رہے ہیں. اور ایک اور نقطہ عرض کروں معزز سامعین کرام، قرآن کریم ہی میں ارشاد ملتا ہے جب کفار کی شدت کفر کے ضمن میں آتی ہے تو قرآن کریم فرماتا ہے یہ سبب ان کا تکبر ہے. جب انکار کرتے ہیں، آپ غور کریں نا جی، اقرار میں کیا ہے؟ और कुछ नहीं है सिवाय अल्लाह के, जात की नफी कर दी। मैं क्या चाहता हूं, मुझे क्या पसंद है, उसके मुताबिक है उसके मुताबिक नहीं है, हर चीज को रद्द कर दिया गया। पसंद को भी अल्लाह के हुक्म में ढाला गया और वो मोहब्बत और जज्बा उस सदा को पहुंच गया कि चाहते कुर्बान करना जो है वो बंदे को पसंद आने लगता है, वो अपनी ख्वाहिशात को रद्द करता है। और ये रद्द करना उसे तकलीफ नहीं देता, ये रद्द करना उसे सुकून देता है और सुख देता है। एक बंदगी का ताल्लुक और रिश्ता है। तो मौजूद सामीन कराम, अल्लाह करीम ने जब ये इरशाद फरमाया कि इनकी बातें आपको रंज पहुंचाती हैं, आप क्या इरशाद फरमा रहे हैं? दावत हक इरशाद फरमा रहे हैं, उस पर अमल करते हुए उस अमल का फायदा किसे मुयस्सर आएगा? जो दारुल अमल में है, जो इस इम्तिहानगाह में है, जिसे अल्लाह करीम ने उखरवी आयात के इनामात का इरशाद किया है, वादा फरमाया, उसको ही फायदा होगा। तो आपकी वो मोहब्बत और शफकत जो अल्लाह करीम ने आपको अता फरमाई, वो सबब बन रही है इस कैफियत। और आप सल्लल्लाहु अलैहि वसल्लम का इनकार किसी सूरत में भी इंदल्लाह, अल्लाह के हुक्म का इनकार है। यहां एक और पहलू, अपनी कमजोरियों, अपनी खताओं, अपने हालात को देखकर अगर एक रखा जाए पहलू, तो फिर अजीब सी एक सूरत पेश आती है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के इरशादात में ये पहलू भी मिलता है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मेरी हयात में भी उम्मत की जो है वो भलाई है और मेरे विसाल में भी उम्मत की भलाई रहेगी। उम्मत के मामलात आपके पेश होते हैं, हर उम्मती के दिनों और अयाम में उलमा बहस करते हैं, जुमेरात है, जुम्मा है। आप सल्लल्लाहु अलैहि वसल्लम की जात पर, उसवे हसना पर, आप सल्लल्लाहु अलैहि वसल्लम के इरशादात पर जहां बेशुमार तहकीक की गई है, वहां इस पहलू पर भी साथ अजमाली से तहकीक मिलती है। अब वो उम्मती जिसने माना, क्योंकि मानना जो है माज इकरार, उसकी हैसियत तब तक नहीं होती जब तक साथ शहादत ना आए। मानने की शहादत क्या है? अमल। अब इस सारी अता में और कितनी मखलूक है हम में जिसे बतौर तवारस दीन इस्लाम नसीब हुआ, विरासतन नस्लन बादा नस्ल अल्लाह करीम ने एहसान फरमाया और हम तक ही हक पहुंचा। हमारे नाम इस्लामी, हमारे हुलिये इस्लामी, अल्लाह करे ये रहें, क्योंकि आज के इस दौर में जो जाहिरी हिस्सों तक इसके असरात आ गए, हुलिये भी उस जैसे नहीं जो हुक्म है। तो जब हम अपने मामूलात इख्तियार करते हैं, माना क्या, इकरार क्या, और दिन भर जो इस दारुल अमल ने, अल्लाह करीम ने हमें कुव्वत या फुर्सत बख्शी, उसको बरुए कार लाते हुए हम क्या क्या करते हैं, इस सारे को अगर जमा हो और ये पेश हो, समझ नहीं आती कि बंदा इस शर्मिंदगी को लेकर कहां जाए। दुनिया के मामलात या दुनिया के जो असूल हैं पर्दा कर लेता है बंदा, दीवार पीछे चला गया। यहां तो बात दिलों के हाल तक की शनासाई की है, तो वो कौन सा पर्दा है जिसे अपने जिससे हम अपना मुंह ढांपेंगे, अपना चेहरा ढांपें, इस शर्मिंदगी को छुपाएं। लेकिन ये सारी बातें, इन सारी बातों का जानना भी तब फायदा मंद है जब उस दर्जे का ताल्लुक नसीब हो जो ये नजाकत समझा दे। कहते हैं ना जी कि एक दुनिया की अमूमी आम सी मिसाल है कि इश्क में लोग पागल हो गए, तो वो पागलपन देखने वालों के लिए है। उस मौसूफ से पूछें तो वो उसकी लज्जत में है, अल्लाह हासिल है, फजूल है। क्योंकि इश्क की हकीकत जो है वो उसकी इब्तिदा बारगाह रिसालत से शुरू होती है और उसकी इंतहाएं अल्लाह जल्ला शानहु के कुर्ब को ले जाती है। अब उस हाल से आशनाई हो तो ये दर्द समझ आए, ये दर्द समझ आए तो एक एक अमल को बंदा देखे, फिर एक एक अमल को देखना नसीब हो तो फिर उसके पहलुओं को टटोले। मैं क्या सोच रहा हूं, ये अमल मैंने किस नियत से किया, इसके इवजाना मुझे क्या चाहिए। और ये न हो सूरत तो इबादात का हासिल जरूरियात दुनिया को रख लिया जाता है। चूंकि कुरान करीम असूल बयान फरमा रहा है, कुरान करीम किसी वाक्य को भी अगर मुखातिब फरमा रहा है, किसी वाक्य के हकायक बयान फरमा रहा है, तो उससे मुराद माल उस वाक्य का बयान फरमाना नहीं है। इस इम्तिहान गाह में दाखिल होने वाले हर बंदे के लिए वो एक असूल बयान फरमा रहा है, उस असूल के मुताबिक जिंदगी बसर करनी है। जहां पीछे या कदम रोकने की जरूरत है वहां से रुकना है, जहां कदम बढ़ाने का हुक्म है वहां कदम बढ़ाना है। और ये वो हाल है जिसका तोल न्याखाने दिल तक जाएगा, इंसार नियतों पर होगा। मैं आपके हाल से वाकिफ नहीं, आप मेरे हाल से वाकिफ नहीं। जहां की बात हो रही है वो खालिक है, हम मखलूक हैं। ये पर्दे, ये बातनी हिस्से, ये सोचें उसकी मखलूक है, उसकी दस्ते कुदरत से बाहर नहीं है। तो जब हम यहां इस पहलू को देखेंगे तो हमारी हुक्म अदूली का हिस्सा ओ कहां तक चला गया। हजरत जी रहमतुल्लाह ताला अलैह इरशाद फरमाया करते थे और अक्सर बयान फरमाया करते थे, कि फिकी तकसीम में उलमाए कराम ने इस बहस में गुनाह सगीरा और गुनाह कबीरा की तकसीम की है, बेशक उनकी वो सूरतें हैं। लेकिन वो फरमाया करते थे कि गुनाह सगीरा को भी अगर आप इस बात को शरा करें और इसके जवाब को ढूंढें, जिसे गुनाह सगीरा कहा गया है, ये गुनाह सगीरा जो हम ख्याल ही नहीं करते, हम उन्हें गुजार देते हैं बातें, हुक्म किस जात की अदूली हो रही है, किस जात का हुक्म है जिसकी हम हुक्म अदूली कर रहे हैं, अल्लाह करीम का फरमान है ना। तो जब अल्लाह के हुक्म के मुकाबिल को आएगा, किसी सूरत में भी आएगा, तो फिर वो अमल अगर पूछ लिया गया तो किस दर्जे पर चला जाएगा, फिर कोई बात सगीरा सगीरा नहीं रहेगी। फिर इसकी दूसरी मिसाल एहतियात के पहलू में अर्ज करूं जरूरी नहीं है कि किसी कश्ती को डुबोने के लिए बहुत भारी पत्थर ही हो, एक एक कंकर रखते रहो उसमें। एक एक कंकर रखते हुए हतमी तौर पर जो हजम होगा वो उसी सूरत को बन जाएगा जैसे एक बहुत बड़ी चट्टान रखी गई हो जिसने डुबो दिया कश्ती को, वो एक एक कंकर रखते 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 इतना का वजन बन जाएगा कि वो कश्ती को डुबो देगा। तो ये जो एहतियाती पहलू हैं जिंदगी में, इन्हें नहीं छोड़ना चाहिए। फिर अहकामात जो फराइज की सूरत में हैं, उन्हें हम इबादात के पहलू पर जब गुफ्तगू करते हैं तो ये कोशिश होती है कि फराइज तो भैया पूरे हैं ना, लेकिन जो हुक्म सुन्नत और नवाफल के हैं, जो फवायद और हुसूल उनके हैं, वहां तक जब बात जाएगी तो जब छूटा तो जो नफल तक इबादत करता है उसकी इबादत में जब कमजोरी आई तो नफल छूटेगा, सुन्नत तक जिसने तमाम कर रखा है उसकी जब छूटी सुन्नत छूटी, जो फराइज पर खड़ा है जब छूटा फर्ज छूटेगा। तो वो हिस्से न सिर्फ कमी बेशी दूरी का सबब बनते हैं बल्कि तहफ्फुज का बहुत बड़ा और दिफा का बहुत बड़ा सबब बनते हैं। अल्लाह करीम इस दुनिया की, इस हयात की हकीकत जो है वो समझने की तौफीक अता फरमाए, चूंकि बयान में कमी कोई नहीं है, इतनी बार और इतना वाज़े इरशाद फरमाया गया है कि इस दुनिया की अब कोई हकीकत समझी जाए तो सिवाय इसके कि समझने से कासिर है, जिसकी समझ या अकल काम नहीं कर रही, उन पहलुओं की तरफ फिर इशारा जाता है, समझदारी का कोई पहलू फिर इस बात में नहीं मिलता। तो जो ये समझ आए तो एक निजाम हयात है और तसलसल से है, सबब जो हैं हमारी जरूरत हैं, अल्लाह करीम मुसब्बिबुल असबाब है। ये कौन सी समझदारी है कि मुसब्बिबुल असबाब का ताल्लुक छोड़ दिया जाए और असबाब के पीछे जिंदगी जो है वो जाया कर दी जाए। दुनिया में सबब इख्तियार करना ऐन इस्लाम है, जायज। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इख्तियार फरमाए, आपकी सुन्नत है, हमें इस्लाम इसका दर्स देता है। अल्लाह करीम अता फरमाने वाले, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम दुआ फरमाने वाले। बीच में कोई है जो इस दुआ और उस अता को माप संगे? आपने बदर के मैदान में आकर रीशे बदर में दुआ मांगी, 313 असहाब वे सरो सामानी, वजूद ढांपना महाल, खुराक मुयस्सर नहीं, लेकिन दुआ मदीना मुनव्वरा में नहीं मांगी, पूरा आखिरी हद तक सबब फरमाया, फिर दुआ मांगी, अरिशे बदर में दुआ मांगी, इतनी दुआ मांगी, इतने दर्द से मांगी कि हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु ने बढ़कर आपको रोका कि या रसूलल्लाह सल्लम बस करें, इतनी आपकी गिरह आजारी थी। तो इस सारे हिस्से को अगर और इस हयात और इस फुर्सत को दुनिया की नजर कर दिया जाए बहुत बड़ा नुकसान है। इस नुकसान का अजाला नहीं है और इस दुनिया के असबाब को इख्तियार करते हुए मामला अल्लाह के सुपुर्द कर दिया जाए, अल्लाह की रजा के सबब बन जाते हैं। میاں ہم جو چاہیں, ہم جس حیثیت میں ہوں وہ ہوگا وہ جو مالک کل کائنات کو پسند ہے. تو اللہ کریم اس عالم فانی کے حقائق سمجھنے کی توفیق عطا فرمائے, اس پردے اس دھوکے سے بندہ بچ جائے. جس اللہ اللہ کے لیے جمع ہو اس کو خالص اختیار کرو, سودے بازیاں نہ کرو. میں اتنی اللہ اللہ کر رہا ہوں, میرے گھر میں بیماری کیوں ہے؟ سوال آتا ہے, خط اور ای میل آتی ہیں, رو برو بات ہوتی ہے, نماز بھی پڑھتا ہوں یا پڑھتی ہوں, تسبیحات بھی پڑھتا ہوں یا پڑھتی ہوں, ذکر بھی کرتی ہوں یا کرتا ہوں, گھر کے مسئلے نہیں ختم ہو رہے. فرض ساری زندگی پورے کرتے رہیں, شکرانہ نہیں ادا ہوتا. ہم نے ابتدا کیا کی کہ میں نماز پڑھ رہا ہوں, اب جو میرے امور ہیں اللہ کے ذمہ کیا, اس کی انجام دہی ہے. پھر اعتراض ہے, بیماری کیوں ہے؟ تو کس بدلے میں مانگ رہے ہو؟ کبھی دنیا میں اپنے جیسے انسان جو وہ حال کر دیتے ہیں اور اتنی قوت کے حامل ہوتی ہیں کہ اس ساری زیادتیوں کے باوجود ہمارے ہونٹ سلے ہوتے ہیں, ہم شکایت نہیں زبان پر لا سکتے, ساری مظلومیت کے باوجود ہم بھگت رہے ہوتے ہیں, کیا ہے؟ وہ بھی انسان ہے. تو اس کا منہ کھلا تو کہاں جا کھلا؟ تو جب ذکر کرو گے, باطنی حصوں سے جس درجے کی آشنائی نصیب ہوتی گئی, ظاہری حصوں اور اس فانی جہان کی حقیقت اتنی کھلتی جائے گی. اور یہ جو ہے نا کہ مجھے نہیں پسند, میں یہ چاہتا ہوں, یہ بہت بڑا پتھر ہے. یہ جو انا ہے یہ اتنی بڑی چٹان ہے کہ جو وجودی حیات کی کشتی ہے اس کا وجود چھوٹا ہے, یہ بہت بڑا ہے. یہ جہاں جہاں رکھا گیا ہے وہاں وہاں کشتی کو غرق کرنے کا سبب بنا. یہ جو ہے نا مجھے نہیں پسند, میں نہیں چاہتا, مجھے نہیں بلایا گیا, مجھ سے نہیں کلام ہوا, مجھے پہلے بیٹھنے کو نہیں کہا گیا, میں نہیں آ سکا, میں نہیں چاہتا. یہ ساری جو آنا ہے اس اللہ اللہ سے ملیا میٹ ہوگی. یہ جو چٹان ہے یہ ریزہ ریزہ ہو جائے گی. ضرب کی ضرورت ہے, اللہ او مضبوط ضربیں کریں. قیمتی جانیں اس وقت کو, محنت کریں, اور کوئی نہیں دے رہا. بہت بڑا مقام ہے استاد کا, بہت بڑا مقام ہے استاد کا. لیکن دے کوئی نہیں رہا, دے اللہ رہا ہے, عطا اس کی ہے. تو سیکھنے والوں سے لے کر سکھانے والوں تک حدود و قیود کا خیال رکھنا ضروری ہے. کہیں بھی بات آ سکتی ہے کہ مجھ جیسا جو ہے پرہیزگار تو کوئی نہیں, میں دیکھتا ہوں اور اکثر, میری بہت زیادہ عمر تو نہیں لیکن جتنی عمر ہے وہ ساری اس شعبے میں کسی نہ کسی پہلو سے منسلک گزری ہے. اور میں نے آج تک جتنا سمجھا ہے اس بات کو کہ یہ جو ہے نا کہ میں نے دیکھا, وہ جس کی نظر بہت زیادہ کمزور ہو نا, اینک کہیں رکھ دے और भूल जाए और कहे मैंने देखा, ये सूरत उसी तरह की होती है। ये ख्वाब कशफ, ये वजदान है तो जात के लिए। अव्वल तो मैंने कहा ये वो देखना है जो बहुत कमजोर नजर, जिसकी इतने मोटे मोटे शीशे हो ना कि वो उठाए नहीं जा रहे, और बाबा जी भूल जाएं कहीं रखने को, तो फिर को देख कर बात कर, अव्वल तो देखना वो है जो मैंने अक्सर देखा, ये देखना तो वो है। क्योंकि जो देख रहे हो उसे समझना और पहलू है, देखा क्या समझा क्या, इसी बात में अगर आ जाओ तो बोलोगे ही नहीं। फिर अगर कोई नादानी ये करे कि मुझे बतलाएं ये क्या है, तो जिसके पास गया है उसे उस्ताद की सूरत है, उसका काम नहीं है कि उसे कहे मियां मेरे बतलाने की जरूरत नहीं है, कलाम जाती से पूछो, इरशादात मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सीखो, इसके आगे किसका कलाम चाहते हो। तो ये जो है ना हिस्सा हमारी कमजोरियों का, इस आया करीमा पर रख कर देखें, अल्लाह करीम फरमाते हैं वलाकिन्ना ज़ालिमीन बिआयाति अल्लाह यजहदून, ये जालिम अल्लाह की निशानियों का इनकार करते हैं। तो देखो ये असूल बयान हो रहे हैं, जो जहां है उसके मुताबिक जो असूल आएगा उसके मुताबिक फिर तोल होगा। अल्लाह करीम हमारी कमजोरियां खताएं माफ फरमाए, हैद रफ्ता की माफी अता फरमाए, हाल में मुस्तकबिल में हक समझने हक इख्तियार करने की तौफीक अता फरमाए। यहां से बात करते हो मखलूक खुदा तक हक पहुंचाने की, उसकी मामलात में कमी बेशी दूर करने तक की एक एक हिस्से की तबलीग की, इब्तिदा कहां से हो, यहां से हो। माफी की तलब और तड़प किस लम्हे हो, जो है होगा कि नहीं होगा किसको खबर में। आ अल्लाह करीम मेरा और आपका आमी और नासिर हो। वाखर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। آمين الحمد لله رب العالمين الصلاة والسلام على حبيبه محمد وعلي وصحبه اجمعين الله صل على محمد النبي الأمي عليه وصحبه وبارك وسلم اللهم إنك عفو كريم تحب العفو فاعفو عني اللهم صل على محمد النبي الأمي وعليه وصحبه وبارك وسلم وصلى الله تعالى على خير خلقه وعلي وصحبه اجمعين برحمته